कार्यक्रम सरोकार
नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा यहाँलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरोकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्। रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम सरोकारमा आज हामीसँग कुराकानी गर्न खेल पत्रकार तथा भद्रपुर झापा गोल्ड कपका सचिवालय सदस्य हिमाल खरेल हुनुहुन्छ। सौरायर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्ड कप प्रतियोगिताको बारेमा आज हामी विश्लेषण गर्ने प्रयास गर्नेछौँ। हिमालजी नमस्कार, कार्यक्रममा स्वागत छ।
नमस्कार, यहाँलाई धन्यवाद छ।
यो भद्रपुर झापा गोल्ड कप गम्भीर राई संस्करण प्रतियोगितालाई चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ?
जस्तो कि यो भद्रपुरमा चाहिँ दोस्रो संस्करण भद्रपुर गोल्ड कपकै नाममा चाहिँ यो दोस्रो पटक भइरहेको छ। पहिलोपटक 2079 सालको फागुन 7 गते बढी सुरु भएको थियो। यो कसो भइदियो भने यो भद्रपुर चाहिँ एकदम चाहिँ हरेक कुराले पछाडि परिरहेको बेलामा चाहिँ अलिकति सुस्ताएको जस्तो डेट सिटी जस्तो चाहिँ भइरहेको अवस्थामा चाहिँ झन् यहाँ चाहिँ फुटबल भएको यो मेचीरङ्गासालमा फुटबल भएको 18 वर्ष पछाडि योभन्दा अगाडि 62 सालमा 53 गोल्ड कप भएको थियो। त्यो बिचमा चाहिँ यो रङ्गशाला चाहिँ सुस्ताएको थियो, यो अथवा जिरो नै भइसकेको थियो। एकदम खण्डहर जस्तो देखिने एकदम झाडीले भरिएर यो चाहिँ रङ्गशाला पनि पस्नै नसक्ने गरीको अवस्थाको थियो। र चाहिँ जुन भद्रपुर नगरपालिकामा यो मङ्सिरको चाहिँ अन्तिम साता चाहिँ जुन एउटा भेलाले चाहिँ यहाँ गोल्ड कप गर्नुपर्छ, फुटबल गर्नुपर्छ भन्ने जुन कन्सेप्ट आयो त्योबाट चाहिँ पहिलो संस्करण नै यति चर्चामा आयो। यो गोल्ड कप देशव्यापी रूपमा चाहिँ मोपसलको एउटा रिनाउन्ड चाहिँ टुर्नामेन्ट जस्तो, यो धेरै वर्ष पुरानो प्रतियोगिता जस्तो भएर चाहिँ एकैचोटि पहिलो संस्करणमै चाहिँ यो चाहिँ पुरानो गोल्ड कप हो भन्ने ढङ्गले चाहिँ यो समापन भइदिएसम्म त्यो अवस्थामा आइसकेको थियो। मिडिया कभरेजको कुराले, मान्छेहरूको चाहिँ फिडब्याकको कुराहरू, प्रतिक्रियाको कुराले गर्दाखेरि चाहिँ यसले त्यो पहिलो वर्ष नै यो धेरै चाहिँ स्थापित जस्तो संस्थाको रूपमा रह्यो। र एक वर्ष ग्याप रहेर फेरि अहिले 81 सालमा चाहिँ छ। अब हामी यो फाइनलको सङ्घारमा पनि पुगिसकेका छौँ, अथवा आयोजक समिति फाइनलको सङ्घारमा पुगिसकेको छ। त्यसकारण चाहिँ यो चाहिँ यो गोल्ड कपले चाहिँ होइन यहाँको पुरस्कार पहिलो संस्करणमा 13 लाख रुपियाँ पुरस्कार राख्नु त्यो ठट्टा होइन, होइन एकदम राम्रो पुरस्कार पहिलो संस्करणमा भएको छ। पुरस्कार एकदम आकर्षक छ अनि खेलाडीहरूलाई प्रोत्साहन गर्ने कुरामा पनि एकदम राम्रो भइरहेको होइन। जस्तै नयाँ खेलाडीहरूले यसमा चाहिँ सिक्ने मौकाहरू चाहिँ धेरै पाइरहेका हुन्छन्। जस्तै किन यो सब पुरस्कारको कुराले गर्दा यहाँको जुन व्यवस्थापनको कुराहरू गर्दाखेरि होइन सबै टिमको एउटा जुन खटाइ छ, वर्क छ, त्यो सब कुराहरूले गर्दाखेरि चाहिँ धेरै उपलब्धिमूलक छ भन्ने चाहिँ राख्छ। यो आयोजकको प्रयत्न एकदम राम्रो प्रयत्न हो यो, किनभने यसले चाहिँ जस्तै यो जुन 80मा गोल्ड कप नगएर बिचमा चाहिँ 79 र 81 बिचमा चाहिँ भद्रपुर झापा गोल्ड कपले चाहिँ झापा जिल्लामा भएका पालिकाहरूको चाहिँ अन्तरपालिका लिग तथा नकआउट गर्यो। यसले चाहिँ के गर्छ भने आफ्नो चाहिँ झापामा रहेका चाहिँ उत्पादनहरू अथवा चाहिँ युवा खेलाडीहरू उत्पादनमा धेरै सहयोग गर्यो है। त्यहीँबाट आएको बबिन बोरा त्यहीँबाट अलिक देखिएको होइन, बुद्ध शान्तिबाट जुन बबिनले खेलेको थियो, बबिन चाहिँ अहिले झापा 11 को स्क्वाडमा छ। अस्ति उसले 1 गोल पनि गर्यो होइन, चाहिँ अहिले फाइनल पुगेको छ झापा 11। त्यस कारण धेरै त्यस्तै खेलाडीहरू पनि छन् त्यसले उत्पादनमा धेरै सहयोग गर्छ। त्यसमा चाहिँ यो भद्रपुर झापा गोल्ड कपको भूमिका चाहिँ एकदम राम्रो रहेको देख्छु म चाहिँ।
खेलको दृष्टिकोणबाट तपाईँले समग्र चाहिँ वातावरणको दृष्टिकोणले भद्रपुर बजार आर्थिक क्षेत्र र यहाँको यी सबै गतिविधिलाई हेर्दाखेरि त्यो देख्नु होइन, तर प्रतियोगिताकै दृष्टिकोणबाट हेर्दा पनि त भद्रपुर झापा गोल्ड कपले एउटा खेलाडीहरूमा नयाँ उत्साह दिएको छ होइन। अब यो ढङ्गले अगाडि बढिरहेछ। त तपाईँ चाहिँ लामो समयदेखि खेलकुदको क्षेत्र बिट मानेर पत्रकारिता गरिरहनु भएको हुँदाखेरि खेलको दृष्टिकोणबाट चाहिँ भद्रपुर झापा गोल्ड कपलाई कसरी हेर्नु भएको छ?
अनि म चाहिँ यो सफल गोल्ड कपको रूपमा देख्छु होइन। गोल्ड कपको जुन सबभन्दा मुख्य कुरो त व्यवस्थापनको कुरो हो यो होइन, यसलाई कसरी स्मार्ट बनाउने, अवधिभरि टुर्नामेन्टको यो जुन 10 दिनको हुन्छ, 10 वटा टिम हुँदाखेरि गेम 9 वटा हुन्छ, 10 दिनको टुर्नामेन्टभरि मात्रै जति देखाउने हो, जति खट्ने हो, जति महिना जति दिन अगाडि खट्ने हो, यो 10 दिन देखाउने हो जम्मा, अथवा प्रस्तुति भनौँ न, प्रस्तुति एकदम चाहिँ यसलाई एकदम उत्कृष्ट र शानदार मान्छु म चाहिँ, होइन मान्छेहरूको प्रतिक्रियाको कुराहरू हुन्छन् होइन, त्यस कारण यहाँ आउने मान्छेहरूमा उनीहरूको चाहिँ प्रतिक्रियाहरूको कुराहरू, ग्राउन्ड नै यति सुन्दर होइन, चाहिँ हरेक कुराले सजावट गरेर, मैले त धेरैवटा गेमहरू मैले हेरेँ, इन्टरनेसनल गेमहरू पनि होइन प्रत्यक्ष नै गएर पनि, र यतिको झगी जगाऊ होइन रङ्गशालालाई चाहिँ एकदम आकर्षक बनाएर दर्शकहरूलाई होइन ती खेलप्रेमी महानुभावहरूलाई चाहिँ भित्रसम्म प्रवेश गर्नको लागि चाहिँ योजनाहरू चाहिँ बनाइएको हुँदै यो सब गर्दा चाहिँ यो चाहिँ दर्शक भइदियो भने न खेलाडीहरूलाई पनि उत्साह हुन्छ र उनीहरूलाई पनि खेलमा जागरुकता हुन्छ खेल्न, दर्शकै भएन भने दर्शक बिनाको खेल कस्तो हुन्छ होला अब हामी आफै होइन कल्पना गर्छौँ, त्यस कारण चाहिँ यो सब व्यवस्थापन एकदम राम्रो छ, त्यो मेन जुन खटाइ छ यो आयोजक समितिको म चाहिँ एकदम सराहनीय नै मान्छु उनीहरूलाई होइन, धेरै ठाउँमा चाहिँ कस्तो छ भने पुरस्कार नै पनि नदिइरहेको धेरै टुर्नामेन्टहरू छन् होइन, अहिले पनि झापाकै कुराहरू पनि छन् अहिले नाम नभनौँ होइन, त्यस कारण चाहिँ अरू झापा बाहिरका जिल्लाहरूमा पनि टुर्नामेन्ट हुन्छन्, ठुलै टुर्नामेन्टहरू पनि हुन्छन्, कोही घाटामा गएका छन् होइन, त्यो यो व्यवस्थापन राम्रो नभएर हो नि त यो होइन, त्यस कारण चाहिँ घाटामा जानु चाहिँ विजेताको पुरस्कार दिन नसक्नु यी सब कुराहरू हुँदाहुँदै, तर भद्रपुर झापा गोल्ड कपले पहिलो संस्करणमै मरिसकेको रङ्गशालालाई जगाएर त्यसमा पनि राम्रै खर्च भयो, ठुलो अमाउन्ट खर्च भएको छ, यो सब गरेर पनि सबैलाई खेलाडीहरूलाई एकदम र टिमहरूलाई पनि एकदम खुसी बनाएर उहाँहरूलाई चाहिँ फेरि अर्को साल हामी नै आउनुपर्छ, हामीलाई नै खेल्न पाउनुपर्छ भन्ने बनाउनु चाहिँ यो एकदम राम्रो चाहिँ पक्ष लाग्छ मलाई।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ, हामीसँग कुराकानी गर्न खेल पत्रकार तथा मेची सौर्य एयरलाइन्स ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति भद्रपुर झापा गोल्ड कपको सचिवालय सदस्य पनि हुनुहुन्छ हिमाल खरेल। हामी हिमालजी, जस्तो अहिले चाहिँ हामीले जुन ढङ्गले उ गरिरहेछौँ, खेलहरू हेरिरहेछौँ, यो मेची रङ्गशालामा भइरहेको प्रतियोगिता, यसलाई चाहिँ हेर्दाखेरि अहिलेसम्मको पर्फर्मेन्स हेर्दाखेरि चाहिँ के झापा 11ले अब पहिलो प्रतियोगिता छिन्ने हो?
यस्तो झापा 11ले छिन्ने भन्दा 90 मिनटको खेल हो होइन, 90 मिनटमा कसले जित्छ हार्छ भन्ने कुरा त्यो चाहिँ अगाडि नै प्रेडिक्ट गर्नु चाहिँ त्यो मूर्खता हुन्छ जस्तो लाग्छ मलाई होइन, खेल हो, त्यस कारण चाहिँ कहिले काहीँ चाहिँ यो खेल भनेको विज्ञान पनि हुन्छ होइन, त्यसै टेक्निकका कुराहरू हुन्छन्, हरेक कुराहरू हुन्छन्, त्यस कारण चाहिँ कहिले काहीँ स्ट्रङ टिमले पनि हारिदिइरहेको हुन्छ होइन, त्यस कारण कहिलेकाहीँ विक टिमले जित्छ, कहिलेकाहीँ विक टिमले पनि हार्छ, त्यो आफ्नो ठाउँमा छ, त्यस कारण त्यस्तो भन्न सकिँदैन। जस्तै अब पछिल्लो समय चाहिँ अब झापा 11 चाहिँ बी डिभिजन लिगको तयारीमा रहिरहेको टिम भएकोले गर्दाखेरि झापा एफसीले खेल्छ, त्यही टिम झापा 11मै खेलिरहेको भाइहरूले त्यहाँ खेल्ने हुन्, टिमै त्यही हो होइन, त्यस कारण चाहिँ फागुन 25 गतिबाट बी डिभिजन लिग गर्दैछ एन्फाले, त्यसको तयारीमा चाहिँ खेलाडीहरू चाहिँ उनीहरूको 2-3 महिनादेखि चाहिँ उनीहरू क्लोज क्याम्पमा कन्टिन्यू ट्रेनिङमा छन्, त्यस कारण उनीहरूको सेट टिम छ र उनीहरू एकदम युथहरू पनि छन् अनि त्यो हिसाबले उनीहरूको खेलहरू उनीहरूको चाहिँ हरेक कुराहरू चाहिँ मिलिरहेको छ, एकअर्कामा कम्बिनेसन मिलिरहेको छ, उनीहरूको चाहिँ होइन हरेक कुराहरू उनीहरू एकदम चाहिँ मिलेर खेलिरहेछन्, हेर्दै पनि खेल नमिलेको जस्तो देखिँदैन, सामान्य दर्शकले बुझ्दाखेरि पनि उनीहरू चाहिँ एकदम मिलेर खेलिरहेको जस्तो देखिन्छ, त्यो हिसाबले झापा छ, किनकि पछिल्लो समय पनि झन् 1 महिना अगाडि सिक्किममा भएको मुख्यमन्त्री गोल्ड कपमा पनि होइन नेपालको लिग च्याम्पियन ए डिभिजन लिग च्याम्पियनलाई फाइनलमा हराएर झापा 11 च्याम्पियन भएर नेपाली 32 लाख रुपियाँ पुरस्कार लिएर आएको टिम छ होइन, त्यहाँदेखि अलिक पर्फर्मेन्स राम्रो भइरहेछ, बिचमा अलिकति झापा 11 ले अवसर नपाएर पनि चाहिँ अलिकति हराएको जस्तो भयो, किनकि यो खेल राजनीतिका कारणले गर्दाखेरि चाहिँ झापा 11 अलिकति धरासै बन्न खोजे जस्तो भयो, तर त्यो थिएन, बिचमा लिग एन्फाल लिग नगरिदिएर पनि चाहिँ खेलाडी भाइहरू पलायन हुने, कता जाने, के गर्ने कुराहरू रह्यो, त्यो एन्फाको छुट्टै पाटो भइहाल्यो, तर अब जब चाहिँ बी डिभिजनको लिगको घोषणा भइसकेपछि टिम निरन्तर क्लोज क्याम्पमा भएकोले गर्दाखेरि पनि झापा 11 चाहिँ एकदम अहिले बलियो अवस्थामा छ, किनकि एउटा युथ केटाहरू ढुके ट्रेनिङमा छ, त्यस कारण चाहिँ स्ट्रङ छ, स्ट्रङ नै हो, त्यस कारण उसले जस्तै ए डिभिजन क्लबहरूलाई जुन होइन मसिन्द्रलाई चर्च बोइजलाई हराउँदै पनि यता फाइनलसम्म पुगेको छ, तर चर्च बोइ मसिन्द्र पनि अब कमजोर टिम होइन, उनीहरू लिगको च्याम्पियन र 2nd पोजिसनको टिमहरू हो, तर खेल जुधेर खेलाडीहरू एकदम थकान भएर पनि खेल्न सकिरहेका छन् होइन, चर्च बोइज केपी ओलीको बिचमा जुधिरहेछ, बागमती हेटौँडाको बागमती जुधिरहेछ, त्यो सब गर्दाखेरि चाहिँ अस्ति भर्खर पनि आर बुढासुबा जुधेर एनआरटी र चर्च बोइजले दुई टिम एकै दिन अलग अलग खेलाउनु पर्ने स्थिति आयो। यो चाहिँ अब यो फिक्चर बनाउन अब अथवा एउटै समयमा टाइम एन्फाले दिएका कारण होइन खेल्दै लगेको दिएर पनि र फिक्चर बनाउने बेलामा पनि खेल जुधिरहेछ होइन, त्यो हिसाबले चाहिँ क्लबहरूलाई अलिकति चाहिँ अप्ठ्यारो परिरहेको जस्तो लाग्छ मलाई चाहिँ होइन। त्यस कारण राम्रो टिम आइदिने भने पनि चर्च बाइज क्याप्टेन आएन, अनन्त आएन, खेल्न आएन होइन, त्यो अलिकति हुन्छ। एनआरटीबाट अन्जन आएन, क्याप्टेनै आएन, बिचमा एनएसएलको चाहिँ अब अक्सन पनि चलिरहेको थियो, त्यो हिसाबले पनि खेलाडीहरू आउन पाएनन्। त्यो हिसाबले चाहिँ अब चाहिँ अलिकति असर त पर्छ होइन त्यो हिसाबले पनि।
तर तुलनात्मक हिसाबले हेर्दाखेरि अहिलेसम्म भद्रपुर झापा भद्रपुर ब्लेजर्सको जुन भिडन्त रह्यो, भद्रपुर ब्लेजर्सको भिडन्त र झापा एघारको भिडन्तको यो प्रतिस्पर्धी टिमहरू हेर्दाखेरि दमदार एउटा चाहिँ हैसियत बोकेका टिमहरू जस्तो भुटानकै पनि राम्रो खालको टिमसँग चाहिँ प्रतिस्पर्धा भयो होइन। तपाईँको चाहिँ अर्को साइडतिर चाहिँ भद्रपुर ब्लेजर्सको भिडन्त चाहिँ नेपाल प्रहरी, भारतीय प्रहरी र बङ्गलादेशसँग भयो होइन, त्यसमध्ये अलि दमदार टिम भनेको बङ्गलादेश देखियो। र यता भद्रपुर झापा एघारको चाहिँ भिडन्त चाहिँ मछिन्द्र अनि चर्चबोई र चाहिँ ड्रुक भुटानसँगको त्यो ऊ भयो होइन। यसरी हेर्दा चाहिँ प्रतिस्पर्धी टिमहरूमा सबभन्दा दमदार टिमहरूसँग भिड्ने चाहिँ झापा एघार जितेर आएको छ होइन, र अलि कमजोर जस्तो लिगमा पनि पहिलो दोस्रोसँग झापा एघारले भिडो, तेस्रोसँग मात्रै भद्रपुर ब्लेजर्सले भिडो होइन, पुलिस त तेस्रो हो। यसरी हेर्दाखेरि चाहिँ त्यो हिसाबले हेर्दाखेरि त अघि मैले भनेको कुरा चाहिँ कतिको सान्दर्भिक हुन्छ त
होइन। यस्तो मैले अघि फेरि पनि भने 90 मिनट हो यो टिम कमजोर भन्ने त हुँदैन, मैले नै भने नि कहिले अब चाहिँ आरआरको च्याम्पियन टोली चाहिँ एपिएफसँग पहिलो खेलमै हारेर फर्कियो होइन, जबकि एपिएफले यहाँ पहिलो खेलमै हार्यो भद्रपुर झापा गोल्ड कपमा चाहिँ एपिएफले चाहिँ भुटानसँग पहिलो खेलमै हार्यो। त्यो खेल हो, त्यसै 90 मिनटसम्म विक र स्ट्रङ भन्न चाहिँ मिल्दैन। यो पोलमा यो जुन यो फिक्चर छ भद्रपुर झापा गोल्ड कप, यो दुइटै पोलमा सबै उत्तिकै उत्कृष्ट टिम छन् होइन। पोलेमा पनि जुन भद्रपुर ब्लेजर्स छ, त्यहाँ पनि दार्जिलिङ पुलिस होइन, नेपाल पुलिस क्लब, न्युरो टिम होइन, चाहिँ बङ्गलादेशको काउन बजार होइन, अर्को पोलमा झापा एफसी भएको पोलमा पनि मछिन्द्र चर्च बोइज, एपिएफ, डागा युनाइटेड, त्यसै दुइटै टिम त्यस्तो कमजोर म चाहिँ भन्दिनँ। दुईतिरको चाहिँ एउटै हो, तर खेलको चाहिँ अब रणनीति अब स्कोर हो, एकदम स्कोर गरेपछि पनि जितिन्छ यो 90 मिनटमा। त्यस कारण जतिसुकै राम्रो खेल्यो पनि स्कोर हो, एकै गोल भए पनि, दसैँ गोल भए पनि जित त्यति नै हुन्छ। 10 गोल गर्दा अलिक ठुलो जित जितेँ मैले भन्ने चाहिँ हुँदैन होइन, स्कोर निकाल्न सक्नुपर्छ, स्कोरै हो। त्यस कारण अब चाहिँ यताबाट भद्रपुर ब्लेजर्सले स्कोर निकालेर ऊ फाइनल पुग्यो, अर्को पोलबाट चाहिँ झापा एफसीले स्कोर निकालेर पुग्यो। जस्तै अब खेलाडीको कुराहरू पनि यो टिममा चाहिँ मैले अघि भने झापा एघार त अब क्लोज क्याम्पमै छ, बिचमा चाहिँ उसले चाहिँ सेमीमा चाहिँ अब दुईजना एनएसएलको चाहिँ दुईवटा मार्की प्लेयरहरूलाई भित्रायो, जस्तै रोहन कार्की होइन, ऊ झापाकै भाइ हो, रोहन र समीर तामाङलाई होइन, उनीहरू चाहिँ अहिलेको एनएसएलको जुन 7 क्लब छ त्योमध्ये एउटा क्लबको उनीहरू मार्की प्लेयर हो होइन। त्यो चाहिँ त्यो भित्राउनु चाहिँ झापाको लागि, झापा एघारलाई फेरि ठुलो सफलता थियो। तर एउटा चाहिँ एउटा लुज के कमजोर के छ भने अब फाइनलमा प्रदीप इन्जोर्ड भइदियो, अब हिजोको गेममा चाहिँ प्रदीप बुढाथोकीको चाहिँ हेड इन्जोर भएको छ, उसको टाउकोमा निकै गहिरो चोट लागेको छ। त्यो चाहिँ ऊ राम्रो खेलाडी हो प्रदीप बुढाथोकी, पछिल्लो समयको एकदम राइजिङ स्टार हो, तर त्यसको चाहिँ ग्यापमा अब कोचले केही रणनीति चेन्ज गरेर अन्य कुनै खेलाडीलाई त्यहाँ प्रतिस्थापन त गर्लान्, तर एउटा केही न केही चाहिँ एउटा राम्रो प्लेयर होइन, अगाडि चाहिँ फरवर्ड विङ्स खेल्ने खेलाडी इन्जोर्ड हुँदाखेरि अलिकति केही असर चाहिँ गर्छ। त्यसको फाइदा भद्रपुर ब्लेजर्सले पनि उठाउँला अथवा के गर्ला। भद्रपुरमा पनि अब राम्रो प्लेयरहरू छ होइन, जस्तै अब आशिष चापागाई जसले कप्तानी गरिरहेछन्, आशिष राम्रो हो, झापाकै हुनुहुने, राम्रो चाहिँ एनएसएल खेलिरहेछन् उसले पनि। मिलन राई होइन, भाइ धरणको भाइ भए पनि स्कोरर पनि हुने, अहिलेको 2 गोल गरिरहेछन् उसले। कुलदीप कार्की भए होइन, प्रताप होइन, यस्तो खेलाडीहरू छन्, उनीहरू राम्रो छन्। अब सत्यम होइन, सत्यम उनी भारतका भए पनि उनी राम्रो खेल्छन्, उनी प्रायः नेपालका गेमहरू खेल्छन् होइन। अब स्थानीय खेलाडीहरूले पनि अवसर पनि पाइरहेछ, राजेशले पाइरहेछ होइन, राजेश शाहले दिवसले पाइरहेछ, विशाल दर्जीको कुरा होइन, उनी राम्रो भरपर्दा डिफेन्डर हुन्। त्यस कारण स्थानीयलाई पनि समेटेर दुइटैले चाहिँ अब झापा एघार र भद्रपुर ब्लेजर्सले दुवैको टिम राम्रो भएको छ। अब केही विदेशी खेलाडीहरू छन् अब भद्रपुर ब्लेजर्समा, त्यो अलिकति अब आवश्यक पनि हुन्छ होइन, त्यो त्यस्तो बनाएको छ। जस्तै अरमान बेडोङको कुरा भयो, अभयामीको कुरा भयो, फ्लोरेन्सको कुरा भयो होइन, त्यही छन्. अब स्ट्रङ पक्ष अब भिलेजर्सको अब गोलकिपर होइन टेकेन्द्र थापा, उनी राम्रो भरपर्दा गोलकिपर हुनु पछिल्लो समय. त्यो सबको कुराले हेर्दाखेरि म चाहिँ फाइनलमा दुइटै टिमलाई इक्वलिकल देख्छु. अब कसले स्कोर निकाल्छ अब त भोलि थाहा हुन्छ हामीलाई होइन. त्यस कारण चाहिँ उपाधिमा चाहिँ अब स्कोर निकाल्ने जित्छ. अब यो टिम अलिक कमजोर छ र यो टिम अलिकति बलियो छ भन्न चाहिँ अहिले भनिहाल्नु चाहिँ मैले अघि पनि भने यो मूर्खता हुन्छ.
अच्छा हिमालजी, जस्तो अहिले चाहिँ खास गरी झापा 11 चाहिँ उसले कोचले पनि चाहिँ अस्ति प्रतिक्रिया दिँदाखेरि कम्तीमा जजमेन्ट चाहिँ ठिक ढङ्गले नभएको, त्यसलाई सही ढङ्गले गर्न नसकेको भन्ने प्रतिक्रिया आएको छ होइन. र धेरै दर्शकहरूले पनि यो खेलमा चाहिँ कतिपय चाहिँ कुरामा झापालाई चाहिँ नजरअन्दाज गरिएको, झापाली टिमहरूको कतिपय पाउने उनीहरूले अधिकारहरू पनि खोसिएको रेफ्रीबाट भन्ने गरेको, खास गरी स्यामदुनुहरूको कुरा उठाएका छन्. यो तपाईँहरूले चाहिँ यसलाई कसरी हेर्नु भएको छ?
यस्तो हुन्छ, यो चाहिँ अब भित्र त्यो जुन ग्राउन्डभित्रको कुरा चाहिँ हामीले देखेका हुँदैनौँ. रेफ्री चाहिँ सँगसँगै कुदेको हुन्छ, देख्छ होइन. कहिले काहीँ त्यस्तो प्राविधिक चाहिँ ह्युमन एरर हुनु बेग्लै कुरो हो, तर दर्शकले भने जस्तो कोचेसहरूले अपिल गरे जस्तो चाहिँ हुँदैन. कोचेसहरूले अपिल गर्नु स्वाभाविक हुन्छ, उनीहरूले चाहिँ अलिकति एग्रेसिभ आएर त्यो गर्दाखेरि चाहिँ अलिकति रेफ्रीलाई मोरल डाउन गर्ने हिसाबले अथवा केही अर्कोमा डिसिजन अलिक चाहिँ कोच अलिक एग्रेसिभ छ त्यस कारण चाहिँ म गरौँ भन्ने पार्न खोज्नु, त्यो चाहिँ साइकोलोजिकल्ली असर पार्न खोजेका हुन्छन्. अब अडियन्सहरूले चाहिँ देखेका हुँदैनन् किनकि उनीहरू एउटा कुनामा बसिरहेका हुन्छन्, कुन डिसिजन कस्तो हो भन्ने कुरा चाहिँ देख्न सकिँदैन होइन. त्यस कारण चाहिँ त्यो सँगसँगै चाहिँ मेन रेफ्रीको साथसाथमा एसिस्टेन्ट रेफ्रीहरू पनि साइडमा कुदिरहेका हुन्छन्, त्यो पनि नभएर फोर्थ पनि बसिरहेको हुन्छन् होइन. एकजना फोर्थ रेफ्री पनि हुन्छन्. त्यसरी त्यो ग्राउन्डभित्रको चाहिँ हामीले भन्दा बढी चाहिँ ग्राउन्डमा जो खेलाडीहरू सँगसँगै कुदिरहेको हुन्छ उसले नै बढी देखेको हुन्छ. त्यस कारण हामीले चाहिँ यो भएन.
मैले उहाँ तपाईँ अलिक रोकेँ, जस्तो हिजोकै खेलमा, हिजो बुधबारकै खेलमा चाहिँ भुटानको लाक्पा चाहिँ उता अफसाइड बसिरहेको बेलामा अनि यतापट्टिको खेलाडीले गएर चाहिँ झापा 11 खेलाडीले उसलाई ब्लक गर्यो होइन, उसलाई चाहिँ तानेर रोक्दाखेरि ऊ त्यहाँ चाहिँ फल्ट लियो अनि कार्ड पनि देखायो. तर उसको अफसाइड चाहिँ देखादेखि अफसाइड चाहिँ भिडियो खिचेका पत्रकार साथीले भिडियो खिचेर देखाइ पनि रहेको थिएँ, त्यो अफसाइड लिँदैन क्या. अब त्यो त्यस्तो गरेको चाहिँ अलिअलि ब्लन्डर खालको भयो कि कम्ती यो खालको जजमेन्ट हुने हो भने खेल टिमहरूलाई कस्तो खालको असर पर्छ के बुझ्नु भएको छ तपाईँले?
त्यस्तो चाहिँ अब प्रति त्यस्तो अब त्यो विभेद गर्ने हिसाबले नै अथवा उसलाई चाहिँ उसको पक्षमा र उसको विपक्षमा निर्णय गर्ने भन्ने ढङ्गले चाहिँ कहिले पनि रेफ्रीले खेलाएको हुँदैन. म यसमा ढुक्क छु. त्यस कारण अब त्यो भिडियोमा साथीले कसरी के देखे कस्तो हेरे मलाई थाहा भएन, तर लाइन्सम्यान अथवा एसिस्टेन्ट रेफ्री लाइन चाहिँ एसिस्टेन्ट रेफ्री चाहिँ सँगसँगै दौडेर आउँछ खेलाडी सँगसँगै, ऊ चाहिँ त्यही एउटै लाइनमा चाहिँ जसरी खेलाडीहरू उताबाट कुद्छ उनीहरू सँगसँगै नै कुदिरा भएको हुनालेखेरि चाहिँ अफसाइडहरू र यो चाहिँ देखिरहेको हुन्छ. त्यसै हामी चाहिँ देख्दैनौँ. जस्तै मैले हिजै एउटा कुनको भिडियो पनि हेरिरहेको थिएँ, त्यो बक्समा लडायो भनेर कुनै एउटा टिमकोले चाहिँ अपिल मागेको थियो, तर त्यो बक्समा त बाहिरै रहेछ. मैले जुम गरेर हेरेँ, ठ्याक्कै बक्सको त्यो जस्ट लाइन बाहिरै छ होइन. त्यस कारण हामीले यहाँबाट देख्दाखेरि चाहिँ अब अर्को कुनाबाट देख्दाखेरि चाहिँ बक्सकै भित्र होला, त्यो चाहिँ पेनल्टी हुनुपर्छ भन्ने चिच्याउँछौँ हामी, दर्शक चिच्याउँछौँ अथवा फ्यानहरू चिच्याउँछन्. तर लाइन्सम्यान चाहिँ सँगसँगै रेखा सँगसँगै कुदिरहेको हुनाले चाहिँ उसले देखिरहेको हुन्छ, त्यो गलत डिसिजन चाहिँ हुन्छ मलाई जस्तो लाग्दैन. यो हामीले बाहिरबाट बसेर यसो गर उसो गर गोल ठोक हान भने जस्तै मात्रै हुन्छ. हामी आफै ठोक भनेर गएर मैदानमा गएर खेल भन्दाखेरि उसले फेरि खेल्न सक्दैन अनि त्यस कारण त्यो कति स्पिड हुन्छ, कति पावर हुन्छ होइन, यस्तो हरेक कुराहरू. त्यस कारण त्यो कुन ढङ्गले खेलेर हुन्छन् त्यो हामीले बाहिरबाट चाहिँ गर्ने जस्तो चाहिँ हुँदैन जस्तो लाग्छ मलाई.
अहिले हामी रेडियो भिजन 91.6 MHz जो कार्यक्रम सरकारमा छौँ, हामीसँग कुराकानी गर्न झापाली खेल पत्रकार तथा भद्रपुर झापा गोल्ड कपका सचिवालय सदस्य हिमाल खरेल हुनुहुन्छ. हिमालजी, जस्तो खेलाडीहरूलाई चाहिँ प्रोत्साहित गर्ने, खेलाडीहरू नयाँ खेलाडी जन्माउने र यो झापा चाहिँ फुटबलको मलिलो भूमि हो भन्ने स्थापित मान्यतालाई मलजल गर्नका लागि पनि भद्रपुर झापा गोल्ड कप स्थापित भएको र भद्रपुर झापा गोल्ड कपले चाहिँ लिग प्रतियोगिताहरू साना बालबालिकाहरूलाई फुटबलमा अलिकति प्रोत्साहित गरिरहेको, यो सारा यी सबै अवस्थाले हेर्दाखेरि चाहिँ झापाको आयोजक टिमले चाहिँ भद्रपुर ब्लेजर्स भनेर जुन राख्यो त्यसमा चाहिँ विदेशी खेलाडीहरू राख्नु चाहिँ यो उद्देश्य विपरीत भएन र?
अनि जस्तो विपरीत भन्दाखेरि पनि खेल चाहिँ प्रतियोगिता जसले चाहिँ भाग लिन्छ उसले जित्नेको लागि खेल्छ. त्यसरी खेलाडीहरू चाहिँ यसरी हायर गरेर खेलाउने प्रचलन चाहिँ संसारभरि रहन्छ होइन। त्यसकारण हुन त भद्रपुर यो टिम भद्रपुरको आयोजकको टिम हो, भद्रपुर छुट्टै क्लब त्यस्तो ब्लेजर्स भद्र ब्लेजर्स भन्ने अब छैन, त्यसकारण चाहिँ आयोजकको टिम मात्रै हो होइन। त्यसकारण यो चाहिँ आयोजकले नाम एउटा नाम राखेर एउटा सुन्दर नाम राखेर यो टुर्नामेन्टमा भाग लिएको हो। त्यसकारण चाहिँ यसमा चाहिँ खेलाडीहरू जुन चाहिँ प्रतियोगिताको नियमावली अन्तर्गत रहेर चाहिँ विदेशी खेलाडीहरू खेल्न पाउने नियमै बनाएको हुन्छ होइन, कम्तीमा चारजना र एकजना चाहिँ एसियाली मूलको भनेर त्यो खेलाउने प्रावधान अनुसार नै चाहिँ क्लबहरूले ल्याउँछन्। त्यही अनुसार चाहिँ भद्र ब्लेजर्सले पनि चाहिँ विदेशी खेलाडीहरूलाई यहाँ ल्याएको हो। त्यस कारण त्यो म चाहिँ यो नियम विपरीत चाहिँ यसरी गरेको भन्न चाहिँ
नियम विपरीत भनेर भनिरहेको छैन, यो यो आयोजक समितिको उद्देश्य विपरीत भयो भन्ने कुरा।
उद्देश्य
चाहिँ आफ्नो खेलाडी उत्पादन गर्ने हो, घरेलु मैदानमा आफ्नै घरेलु मैदानका खेलाडीहरू ल्याउने हो, नयाँ खेलाडी उत्पादन गर्ने हो, तर काम चाहिँ अर्को भयो
अनि टुर्नामेन्टबाट खेलाडी उत्पादन हुने भन्दा पनि खेलाडी उत्पादन चाहिँ खासमा चाहिँ एकाडेमीबाट हुन्छ होइन, प्रशिक्षण केन्द्रबाट हुने हो। यो टुर्नामेन्ट चाहिँ यो सीमित समयको लागि 9-10 दिनलाई राखिन्छ। यहाँबाट केही चाहिँ खेलिरहेका तालिम लिइरहेका र यहाँ अवसर पाएर चाहिँ स्टार बन्न सक्छन् होइन। योभन्दा अब उपल्लो प्रतियोगितामा उनीहरू चाहिँ अब होइन चाहिँ एज ग्रुपकै कुराहरूमा एज ग्रुपको नेसनल टिममा अथवा यसमा ट्रेनिङहरूमा माथि क्लोज क्याम्पमा होइन राष्ट्रिय टिममा पर्न सक्ने सम्भावना चाहिँ हुन्छ, तर खासमा चाहिँ टुर्नामेन्टले चाहिँ खेलाडी उत्पादनमा त्यस्तो ठुलो भूमिका खेल्छ जस्तो मलाई लाग्दैन। तर खास गरी भद्रपुर झापा गोल्ड कपले एउटा ग्रासरुटको चाहिँ कार्यक्रम पनि गरिरहेछ जस्तो लाग्छ मलाई होइन, गरिरहेछ चाहिँ महिलाहरूको गरिरहेछ अन्डर एजको र चाहिँ केटाहरूको पनि अन्डर 13 ट्रेनिङहरू यहाँ रेगुलर भइरहेछ। त्यसकारण चाहिँ उत्पादन चाहिँ त्यहाँबाट हुने हो। र म चाहिँ के भन्छु भने जसरी भद्रपुर झापा गोल्ड कपले अन्डर 13 बोइजको चाहिँ एकाडेमी चलाइरहेछ, केटीहरूको चलाइरहेछ र अझ ग्रासरुटको पनि चलाइरहेछ। यस्ता खालका तालिम चाहिँ झापामा हुन जरुरी छ, अनि मात्रै चाहिँ खेलाडी उत्पादन हुन्छ। कुनै बेला झापाको चाहिँ झापाली खेलाडीहरू मात्रै बनाउने भने एउटा राम्रो मजबुत टिम बन्थ्यो, नेसनल टिममा खेल्ने केटाहरू नै थियो सबैजना। अहिले त के विदेश गए कता गए र पनि अहिले पनि राम्रो छ होइन। कुनै यस्तो जमाना थियो कि झनै 22 चाहिँ झापाको मात्रै एउटा स्ट्रङ टिम बन्थ्यो र त्यो टिमलाई चाहिँ नेपाल कुनै पनि टिमले हराउन सक्ने सम्भावना नरहने गरेको टिम चाहिँ थियो केटाहरू। अहिले पनि छ, अस्ति भर्खर एउटा न्युज पनि गराएको थिएँ, बिर्तामुडकै 4 केटाहरू चाहिँ नेसनल टिममा परेको थियो, एउटा नगरपालिकाको मात्रै, झापाको 7 परेको थियो नेसनल टिममा होइन। त्यो अवस्था छ, त्यस कारण चाहिँ त्यो पारिरहन चाहिँ अब एकाडेमी चाहिँ चाहिन्छ। अब एन्फाले यहाँ चलाइदिने हो कि होइन, अब एन्फाको अध्यक्षज्यू झापाकै हुनुहुन्छ, झापामा एउटा एकाडेमीको लागि केही उहाँले पनि बजेटका कुराहरू कता पहल गर्ने कुराहरू एएफसीमा भन्ने कुराहरू हुन्छ कि फिफामा भन्ने कुराहरू, र यहाँको यो चाहिँ उद्योगिक व्यवसायी होइन खेलप्रेमीहरूले पनि चाहिँ एकाडेमी नै चलाउनको लागि चाहिँ होइन बजेट वार्षिक 1 करोड खर्च होला कति होला त्यसको चाहिँ सुनिश्चितता गर्नका लागि चाहिँ यहाँको कर्पोरेट हाउसहरूलाई जोड्न सकिन्छ होइन, यहाँको उद्योग र व्यवसायहरूलाई चाहिँ पार्टनरको रूपमा राखेर एउटा राम्रो कोचहरू राखेर चाहिँ हामीले यही मिचिरङ्गाशालामै पनि ट्रेनिङ सेन्टर चाहिँ बनाउनुपर्छ। एकाडेमी भएन भने खेलाडी उत्पादन हुँदैनन्, कता कताबाट सिकेर कलेज निजीहरूबाट आफै सिकाएर अनि यसो अवसर पाएर अनि क्लबमा हालेर खेलाएर चाहिँ अब चाहिँ हुँदैनन्, अलिक समय खेल्ने हो फेरि जाने उनीहरू बाहिर हिँड्ने हो, त्यो ढङ्गले चाहिँ खेलाडी उत्पादन हुँदैन। त्यसको लागि चाहिँ एकाडेमी बनाउनै पर्छ, त्यसको लागि चाहिँ एउटा कोच फन्ड बनाएर चाहिँ कर्पोरेट हाउसहरूलाई जोडेर एकाडेमी चाहिँ बनाउनै पर्छ, अनि मात्रै खेलाडी उत्पादन हुन्छ।
हिमालजी, अब तपाईँले पनि यो आयोजक टिमकै पक्षमा वकालत गर्नुपर्छ भन्ने मलाई जस्तो लाग्दैन कि, जस्तो प्रतिस्पर्धामा हार्दा के हुन्छ भद्रपुर ब्लेजर्स,
केही पनि फरक पर्दैन,
त्यसको आफ्नै खेलाडी राखेर हाम्रो उत्पादन हो भनेर राख्दा के बिग्रिन्थ्यो?
अनि यस्तो यो गोल्ड कप भएकोले गर्दाखेरि त्यो गोल्ड कपको लेभलमा खेल्ने गरेको खेलाडी चाहिँ गराउनुपर्छ, जस्तै यहाँको स्थानीयहरू पनि उनीहरू खेल्नै नसक्ने त चाहिँ गर्नु भएन नि होइन। त्यस कारण अब छ यहाँको स्थानीय पनि छ नि, राजेश भाइ छ है, राजेशले अवसर पाइरहेको छ, उसले राम्रो पनि खेलिरहेको छ, अस्ति त सब्स्टिट्युटमा थियो, अस्ति प्लेइङ इलेभेनमै खेल्यो, यो सेमी त उसले दिवस उरावको ठाउँमा चाहिँ उसले चाहिँ प्लेइङ इलेभेनमै खेलेको थियो चाहिँ राजेशले होइन, ऊ राम्रो खेलाडी हो होइन। यहाँको मैले अघि पनि भने राम्रो राम्रो खेलाडीहरू छन्, त्यस कारण चाहिँ उनीहरू पनि अवसर पाइरहेको छ, नपनि अब खेल्नै नसक्ने अब यो यो लेभलको स्तरको चाहिँ प्रतियोगितासँग प्रतिस्पर्धै गर्न नसक्ने गरेको टिम पनि त उतार्नु भएन होइन, सबैले भद्रपुर ब्लेजर्स मात्रै होइन सबैले चाहिँ राम्रै खेलौँ भन्नका लागि उनीहरूले खेलाडी जुटाएका हुन्छन्। यो यो जुन लेभल छ यो यो पुरस्कारका राशिको लेभल यो स्तरसम्म खेल्नको लागि चाहिँ यो टिम बनाइएको हो।
अब मैले अलिकति चेन्ज गरेँ, जस्तो मैले अहिलेसम्म त्यो तपाईँलाई जतिखेर सोधेँ पनि त्यसको एन्सर पाइरहेको छैन, खास गरी भद्रपुर झापा गोल्ड कपले चाहिँ पुराना खेलाडीहरूलाई पनि स्थापित गर्ने, पुरानो खेलाडीहरूलाई पनि सम्मान गर्ने यो उद्देश्यका साथ, जस्तो अघिल्लै हाम्रो चाहिँ पहिलो चाहिँ प्रतियोगितामा चाहिँ हाम्रो गम्भीर राईलाई चाहिँ सम्मान गरेको थियो होइन भद्रपुर झापा गोल्ड कपले, त्यो गरेको हिसाबले हेर्दाखेरि यो यो प्रतियोगिताको चाहिँ भ्यालु के देख्नुहुन्छ भन्न मैले अघिदेखि सोधिरहेको थिएँ।
अनि जस्तै अब यो कुरो प्रसङ्ग आइहाल्यो, पुराना खेलाडीहरू चाहिँलाई सम्मान गर्नुपर्छ, उहाँलाई कहिले पनि बिर्सनु हुँदैन। जस्तै सुरुको संस्करणमा पनि गम्भीर राई जो भित्र जानुभयो अहिले त, त्यसकारण चाहिँ गम्भीर राई जो हुनुहुन्थ्यो होइन, उहाँले चाहिँ उमेर समूहको राष्ट्रिय टिमबाट खेल्नुभयो, चाहिँ उहाँलाई चाहिँ भदरपुर झापा गोल्ड कपले लाइफ टाइम अचिभमेन्ट अवार्ड भनेर एउटा मोटरसाइकलले सम्मान पनि गरेको थियो। त्यो ठुलो सम्मान होइन, प्रत्येक वर्ष एकजना खेलाडीलाई त्यसरी पुरानाहरूलाई लेजेन्डहरूलाई सम्झिरहनुपर्छ, अनि न नयाँ पुस्ता चाहिँ आउँछ त्यो पुरानाहरूलाई बिर्सिँदै गयो भने चाहिँ नयाँहरू पनि त्यो मार्गमा आउँदैनन्। त्यो एकदम जरुरी छ। यसपालि पनि चाहिँ जति पक्कीका स्थायी प्यारापिट बाहेक चाहिँ 9 बाँसका चाहिँ यहाँ स्थायी अस्थायी प्यारापिटहरू छन्। त्यो 9 प्यारापिटमा चाहिँ यही मिची रङ्गाशालामा बड खेलेर राष्ट्रिय टिमको प्रतिनिधित्व गर्ने चाहिँ खेलाडीहरूको एउटा स्ट्यान्ड बनाइएको छ, 9 खेलाडीहरूको होइन। जस्तै नाम लिनु पर्दाखेरि गम्भीर राईकै एउटा स्ट्यान्ड छ होइन, हरि खड्काको एउटा स्ट्यान्ड छ, युगल किशोर राईको एउटा स्ट्यान्ड छ, पर्वत पाण्डेको एउटा स्ट्यान्ड छ, रञ्जित श्रेष्ठको एउटा स्ट्यान्ड छ होइन, लगायत अन्य खेलाडीहरूको चाहिँ स्ट्यान्ड छ। अब रेजिनको स्ट्यान्ड छ होइन, रेजिन छ, हाम्रो कर्ण लिम्बूको स्ट्यान्ड छ होइन। त्यो 9 चाहिँ खेलाडीहरूको स्ट्यान्ड बनाउनु, उहाँहरूको सम्मानमा चाहिँ उहाँहरूको स्ट्यान्ड हो है, यो चाहिँ उहाँहरूको नामको प्यारापिट हो, फलाउने प्यारापिट चाहिँ उहाँहरूको नामको प्यारापिट हो भन्ने ढङ्गले, त्यो कारण उहाँहरूको लागि धेरै सम्मान हो होइन। प्रत्येक जाँदाखेरि पनि चाहिँ हरिदाइनी आफै पनि अस्ति भन्नुभयो, हरि त गजब लागेन, म त गौरव लाग्यो होइन, यो जुन आयोजकले गर्यो म त खुसी लाग्यो, यो एकदम हामीप्रतिको सम्मान हो भन्नुभएको छ होइन। त्यस कारण चाहिँ यो सम्झेको छ नसम्झेको होइन जस्तो लाग्छ भदरपुर झापा गोल्ड कपले, र आगामी दिनमा पनि अझै पुराना खेलाडीहरूलाई के गर्न सकिन्छ होइन, र नयाँको त कुरो निस्किहालौँ होइन, एकाडेमीको कुराहरू, र पुरानालाई चाहिँ बिर्सिँदै गयो भने फेरि त्यो चाहिँ उपलब्धिमूलक हुँदैन। त्यस कारण चाहिँ पुरानाहरूलाई पनि सम्मान गर्दै जानुपर्छ।
जस्तो नि हिमालजी अहिले पनि हेर्ने हो भने जस्तो कर्ण लिम्बू होइन, कर्ण लिम्बू चाहिँ अहिले खेलबाट बाहिर निक्ले पनि उहाँले चाहिँ भद्रपुर 9 वार्डमा चाहिँ एउटा रात्रिकालीन फुटबल मैदान तयार गर्नुभएको छ, सानो छ मैदान, स्कुलको विद्यालय हो, त्यहाँ चाहिँ लाइटिङ साइटिङको व्यवस्था गरेर राति फुटबलहरू गराइरहेको छ होइन। जस्तो यस केही हप्ता अगाडि पनि त्यहाँ चाहिँ वडा टोल विकास स्तरीय रात्रिकालीन फुटबल गराएको थियो वार्ड 9 भनेपछि। त्यस्तै अब हरि खड्का चाहिँ अहिले टेक्निकल डाइरेक्टर हुनुहुन्छ, उहाँ पनि महिला खेलाडीहरूलाई सिकाउने कुरामा, उहाँलाई फुटबल खेल्ने कुरा सिकाउने कुरामा उहाँ लाग्नु भएको छ होइन। यसरी चाहिँ हामीले हरेक पुराना खेलाडीहरूलाई चाहिँ एउटा एउटा चाहिँ सेक्टरमा उभ्याउने हो र उहाँहरूको सिपलाई पनि प्रयोग गर्ने हो भने त राम्रै हुन्थ्यो होला नि होइन।
जस्तै उहाँहरूले चाहिँ अब चाहिँ जो लिजेन्ड हुनुहुन्छ, जो अहिले अब खेलबाट अवकाश पाएर जस्तै कोही कोच हुनुहुन्छ होइन, कोही अब कुनै खेलकुदकै क्षेत्रमा हुनुहुन्छ अथवा खेलकुदभन्दा बाहिरको क्षेत्रमा हुनुहुन्छ, उहाँले चाहिँ जुन आफ्नो करियर थियो, जसले जुन विधाले आफूलाई चिनायो, हरि खड्कालाई फेरि पनि फुटबलले चिनाएको होइन, यदि फुटबल थिएन भने सायद उहाँ यति चर्चित हुनुहुन्थ्यो जस्तो मलाई लाग्दैन होइन। कर्णलाई, कर्ण अहिले पनि चाहिँ आरआरआर गोल्ड कपको चाहिँ अहिलेसम्मको 22-23 वर्षको चाहिँ इतिहासको चाहिँ उच्च गोलकर्ता हो। अहिलेसम्म कर्ण लिम्बूको गोलको रेकर्ड तोड्न सकेको छैन होइन, जस्तै हरिदाईको चाहिँ इन्टरनेसनल गोलको रेकर्ड तोड्न सकेको छैन होइन। त्यस कारण उहाँलाई गोलले चिनाएको, फुटबलले चिनाएको हो। त्यस कारण चाहिँ उहाँहरूले फुटबललाई सम्झिरहनुपर्छ जस्तो लाग्छ, र जो फुटबलमा अहिले हुनुहुन्न, फुटबलबाट अहिले बाहिर हुनुहुन्छ, उहाँहरूले पनि फुटबलको लागि नै योगदान गर्न चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई। केही सानो सानो सहयोग भयो भने, जस्तै यहीँ मैले 9 नाम लिएँ, उहाँहरूले चाहिँ यहीँको बच्चाहरू उत्पादनको लागि, जो चाहिँ उहाँ 9 यही मेची रङ्गशालामा खेलेर यहाँको उत्पादन हुनुहुन्थ्यो, धेरै जस्तो मलाई लाग्छ मुरान क्लबको उत्पादन हुनुहुन्थ्यो होइन, एउटा इतिहास बोकेको क्लब हो मुनाल क्लब। त्यस कारण चाहिँ उहाँहरूले त्यो अहिले यो क्लब हराइ पनि रहेको छ, प्रसङ्ग आइहाल्यो मुनाल क्लबको, यो क्लबलाई बिउताउने कुरा अथवा कुनै ढङ्गबाट चाहिँ यहाँको बच्चाहरूलाई, यहाँको बालबालिकाहरूलाई चाहिँ फुटबलमा कसरी ल्याउन सकिन्छ भन्ने कुरामा चाहिँ उहाँहरूको चाहिँ एकदम सहयोग चाहिँ एकदम अपरिहार्य हुन्छ। उहाँहरूले चाहिँ त्यो सहयोग गर्न जरुरी छ, फाइनेन्सियली गर्न सकिन्छ अथवा अन्य कुनै ढङ्गले गर्न सकिन्छ, त्यो योगदान चाहिँ उहाँहरूले चाहिँ पुर्याउनुपर्छ जस्तो लाग्छ।
अब हामी अन्तिममा छौँ, के भन्नुहुन्छ भोलि चाहिँ अब फाइनल प्रतियोगिता पनि भइरहेछ,
जस्तो अब यो चाहिँ संयोग गजब छ, अन्त झापाली डर्बीको भिडन्त भन्छौँ हामी चाहिँ, यो चाहिँ दुइटै झापाली टिम होइन, एउटाबाट चाहिँ भदरपुर ब्लेजर्स र अर्कोबाट चाहिँ झापा 11 FC चाहिँ फाइनल चाहिँ उनीहरूको भेट हुँदैछ अनि राम्रो सुखद संयोग राम्रो हो यो पक्ष। यो चाहिँ कस्तो भने दर्शकको हिसाबले पनि चाहिँ आयोजकलाई पनि धेरै फाइदाको कुरो पनि हुन्छ, किन दुइटै झापाली टिम चाहिँ भएपछि स्थानीयहरूको चाहिँ एकदम आफ्नो टिमप्रतिको समर्थनमा उहाँहरू आउनुहुन्छ होइन, त्यस कारण दर्शकको एकदम चाहिँ एकदम यहाँ भिड नै हुन्छ जस्तो लाग्छ मलाई होइन। अनि दर्शकको चाहिँ एउटा फेरि आयोजकले चाहिँ दर्शकहरूलाई अलिअलि आकर्षण गर्नका लागि चाहिँ पुरस्कारको व्यवस्था पनि गरिरहेको छ। जस्तै अब एकजना भाग्यशाली दर्शक जसले टिकट काटेर प्रवेश गर्नुहुन्छ उहाँलाई चाहिँ टिभिएस मोटरसाइकल पाउनु हुँदैछ होइन, जस्तै अर्को एकजना दर्शकले 50,000 नगद पाउँदै हुनुहुन्छ होइन, जस्तै अर्को एकजना दर्शकले चाहिँ यहाँ सुन चाँदी व्यवसाय सङ्घ भद्रपुर शाखाको तर्फबाट चाहिँ एउटा सुनको सिक्री पाउँदै हुनुहुन्छ होइन, त्यो एयरपोर्ट होटलको तर्फबाट चाहिँ डिनरको व्यवस्था छ दुईजनालाई, स्प्रे ट्याङ्कीहरू छन्। त्यस कारण चाहिँ यो चाहिँ यो दर्शकको लागि नै भनेर पनि प्रतियोगिता भइरहेछ। र अर्को मैले अघि चाहिँ तपाईँको प्रश्नमा चाहिँ यो दुई झापाली डर्बीको चाहिँ महाभिडन्त चाहिँ एकदम रोचक नै हुन्छ हुनेछ जस्तो लाग्छ। र म सम्पूर्ण चाहिँ झापा र झापाभन्दा बाहिर रहनुभएका फुटबल प्रेमी दर्शकहरू जो झापा एघारको फ्यान हुनुहुन्छ, जो भद्रपुर ब्लेजर्सको फ्यान हुनुहुन्छ र दुइटै क्लबका खेलाडीहरूको फ्यान हुनुहुन्छ, अघि मैले नाम छुट्याएँ एरोनको होइन, एरन थापा सेलिब्रिटी टाइपको खेलाडी हो, उसले हिजो प्लेयर अफ द म्याच पाउँदाखेरि पनि उसलाई फ्यानहरू घेरिरहेका थिए, उसको टिकटकहरू बनिरहेको छ होइन। त्यस कारण चाहिँ दर्शकहरू आउनुहुन्छ, यो रोचक खेल हेरिदिनुहुन्छ र चाहिँ खेलको स्वभाव बढाउँदै खेलाडी र टिमको हौसला बढाइदिनुहुन्छ भन्ने मैले अपेक्षा लिएको छु।
महत्त्वपूर्ण समय दिनुभयो हिमालजी, यहाँलाई म रेडियो भिजनको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद माधव सर, यहाँ लगायत र रेडियो भिजन परिवारलाई म रेडियो भिजनप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र झापामा अथवा मुबसरमा त भर्खरै चाहिँ यो विधागत चाहिँ पत्रकारिता छ र अझ अहिले अलिक बढी चाहिँ गहिरो गरी अलिक बढी चाहिँ चाख लगाएर चाहिँ यो खेलकुदमा चाहिँ हामी अघि बढिरहेको छ। हाम्रो संस्थाले स्पोर्ट्स अवार्ड कार्यक्रमहरू पनि गर्छ, खेलाडीहरूको प्रोत्साहन पुरस्कार चाहिँ प्रदान गर्ने काम पनि गर्छ र अब चाहिँ भर्खरै मात्रै अब खेल पत्रकार भन्ने गरेको हैसियत चाहिँ झापामा बन्दैछ, यो पनि खुसी पनि लाग्छ। र यसै हिसाबले पनि यहाँले मलाई यो कार्यक्रममा सहभागी गराउनु भएको छ, त्यसका लागि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
आज हामीले रेडियो भिजन 91.6 मेगाहर्ज कार्यक्रम सरकारमा भद्रपुर झापा गोल्ड कपको फाइनल प्रतियोगिताको बारेमा चर्चा गऱ्यौँ। वास्तवमै भद्रपुर झापा गोल्ड कपले चाहिँ कति दर्शकलाई खिचेको छ र यो खेल कतिको रोचक छ भन्ने विषयमा हामीले छलफल गरेका छौँ। यिनै कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिएको छ। कार्यक्रमबारे केही सल्लाह सुझाव भए हाम्रो स्टुडियोको फोन नम्बर 023-535-513 र 535-514 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो भिजनको सबै कार्यक्रमहरू अनलाइनबाट पनि सुन्न सकिनेछ। www.radiovision.com.np हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ।